नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग, सरकार र दलहरूले आफ्नै ढंगले तयारी अघि बढ़ाएका छन्। दलहरूले निर्वाचनको घोषणा पत्रको तयारी थालेका छन् भने उम्मेद्वार छनौटका लागि आन्तरिक परामर्श तीव्र पारेका छन्। नेपालको संविधान 2072 कार्यान्वयनमा आएपछि आगामी वैशाख 30 गते स्थानीय तहमा दोस्रो निर्वाचन हुन लागेको हो। आजको अन्तर्सम्वादमा हामी स्थानीय तहको निर्वाचनको सेरोफेरोमा स्थानीय तहका हालको कामको समीक्षा गर्नेछौ, साथै निर्वाचनका लागि उम्मेद्वारहरूको मापदण्ड कस्तो हुनुपर्छ भन्ने विषयमा पनि छलफल गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहाल। दाहालज्यू, स्वागत छ यहाँलाई। अब अहिले गाउँघरमा भनौं, टोल शहरमा भनौं, निर्वाचनको तयारी शुरू भएको देखिएको छ। घर दैलो नै एक प्रकारको अहिले चलिरहेको छ। निर्वाचनमा दलहरूका तर्फबाट भन्न विभिन्न पार्टीमा चाहिँ पार्टी प्रवेश गर्ने, एउटा पार्टी छाड्ने, अर्कोमा जाने लहर पनि चलिरहेको छ। स्थानीय तहको यो अहिले भनौँ न केही समय बाँकी नै छ, यद्यपि जसरी यो झपै अब छोपेकै जस्तो देखिएको छ निर्वाचनको चहल पहलले, यसलाई कसरी हेर्न सकिन्छ? प्रारम्भ यहीँबाट जाउँ।
अब यो छोटकरीमा भन्दाखेरि निर्वाचन चाहिँ आम मानिसको एकदमै प्रत्यक्ष सरोकारगासीको कुरा हो, किनभने उनीहरूले आफ्नो गाउँ ठाउँमा पर्ने साना मसिना कुराहरूदेखि ठुला कुरा, जस्तो बाटोघाटो, स्थानीय पानी, कुवा, पैनी आदिको निर्णयदेखि लिएर अनि राज्यसँग घाँसिएका नागरिकताको कुरा होस् अथवा बसाइसराएको कुरा होस् अथवा भोलि राहदानी बनाउने कुरा होस् अथवा जन्म दर्ता आदि सारा यावत कुराहरू प्रत्यक्षता गाँसिएको स्थानीय सरकार अनि त्यो सरकारका पदाधिकारीहरूसँग असल भए भनेदेखि त्यो संस्थाहरू ठिकसँग चल्यो भने आफ्नो जीवन सजिलो हुन्छ भन्ने कुरा आम मानिसले पनि बुझेका हुन्छन्। त्यसैले यो मूलत उनीहरूको लागि धेरै ठुलो महत्त्व र धेरै ठुलो अर्थ राख्ने र प्रत्यक्षता अर्थ राख्ने, अप्रत्यक्ष त अरू कुराहरू पनि हुन्छन्, जस्तो भोलिका दिनमा राष्ट्रिय आम निर्वाचन, संघीय संसद आदिको चुनावहरू पनि आउँछन्। तर यो स्थानीय चाहिँ प्रत्यक्षताको सरोकार राख्ने स्वार्थ गाँसिएको विषय हो। तर अलिकति यताका दिनमा आउँदाखेरि म के देख्दैछु भने कतै यो जनताको एजेन्डा, यो चुनाव भन्ने कुरा जुन आम मानिसको एजेन्डाबाट अलिक बढी टाढा त हामी लगिराखेका छैनौँ। जस्तो यो चाहिँ पार्टीहरूको एजेन्डा ज्यादा हुँदै जाने अनि निर्वाचन आयोगको निर्वाचनका क्रममा लाग्ने कर्मचारीहरूको एजेन्डा बढी हुने, सुरक्षाकर्मीहरूको एजेन्डा बढी हुने र अनि त्यसमा आम मानिसहरूको चासो, संलग्नता, अपनत्व चाहिँ अलिक फितलो हुने स्थिति त बनिराखेको छैन। किनभने जम्मै कुराहरूमा आम मानिसले गएर खुत्रुक यसो भोट खसाल्ने त्यो पनि निर्देशन अनुसार, यो लाइनमा बस्नु, यसमा गर्नु, यसो गर्नु, यस्तो अनुशासन पालना गर्नु भनेर सबै अरूले दिएका कुराहरूमा जुन किसिमले लगिँदै गइएको छ, मान्छेले आफैले सोच्ने, आफै अनुशासित हुने, आफ्नो विचार अनुसार चाहिँ अगाडि जाने, आफ्नो विचार अनुसारको उम्मेदवार छान्ने, यी सबै कुराहरू चाहिँ अलिकतै फितलो हुँदै, अलिकति मधुरो हुँदै त गइराखेका छैनन् भन्ने बारेमा म अलिक बढी सोचिराखेको छु। यो क्रियाकलापहरू बढ्नु, राजनीतिक दलहरू सक्रिय हुनु, सबै कुरा आफ्नो ठाउँमा सकारात्मक हुँदा हुँदै पनि लै मानिसलाई पनि, आम मानिसलाई पनि आफ्ना भावना, आफ्ना रुचि, आफ्ना अरुचि प्रकट हुने अवसर चाहिँ दिनुपर्छ। प्रक्रिया, सिद्धान्त र कानुनको नाउँमा मानिसहरूका त्यस्ता भावनालाई दबाउने काम चाहिँ गर्नु हुँदैन है भन्नुपर्ने नै, र त्यो पक्षमा खबरदारी गर्नुपर्ने बेला पनि सँगसँगै आएको हो कि जस्तो लाग्दैछ मलाई।
जस्तो अब 45 दिन बाँकी हुँदै गर्दाखेरि जुन खालको चहल पहल देखिएको छ, यो यहाँले भने जस्तो आफ्ना भनौँ न प्रतिनिधिहरू छान्ने हिसाबले या उनीहरू असल हुन् भन्ने हिसाबले यहाँकै शब्द लिउँ र ठिक ढंगले स्थानीय सरकारहरू चलुन् भन्ने हिसाबले चाहिँ यसलाई सकारात्मक रूपमा लिनुपर्ने भयो नि त. तर दलहरूका जुन गतिविधिहरू छन् अथवा जसरी चाहिँ जनताका स्थानीय मानिसहरूका मुद्दाहरू भन्दा फरक ढंगले जुन मुद्दाहरू अलिकति बढ़ी हावी भएको जस्तो देखिएको छ त्यसले चाहिँ कहीँ न कहीँ विकृत चाहिँ अवस्था सिर्जना गर्छ कि भन्ने डर पनि छ.
एकदम म त्यही भन्दै त्यही राखेको थिएँ कि मानिसहरू मानिसहरूलाई जस्तो अब पार्टी अब दलहरू आफैमा खराब कुरो होइन दलहरू चाहियो तर दलहरूले पनि त उम्मेदवार दिँदाखेरि भन्नुहोस् न अब उम्मेदवार दलहरूले जो उम्मेदवार दिन्छन् नि जनताका अगाडि आज अब स्वीकार गरे पनि नस्वीकार गरे पनि एउटा त्यो रोजाइको लागि त्यही मात्रै चोइस भइराखेको छ होइन. अर्को ठुलो अलि शक्तिशाली दलभन्दा बाहिरको मान्छे त त्यो रोजाइमा पर्न पनि मुस्किल भइराखेको छ. त त्यस कारणले म के भन्दैछु भनेदेखि दलहरूको भूमिका रहिरहेको छ ठिक छ तर दलहरूले त्यहीँभित्र गएर जनताको भावना अनुसार उनीहरूले पनि कस्तो खालको नेतृत्व खोज्दो रहेछ कस्तो खालको प्रतिनिधि खोज्दो रहेछ र त्यहीँबाट त्यो दिने प्रयत्न गरेदेखि जनताको भावनालाई ठाउँ दिने गरे हुने तर दलहरूको ज्यादा नै आफ्नो त्यो दलीय जुन आधार छ जुन दलीय आइडियोलोजी छ सिद्धान्त भनौँ होइन अनि जुन दलीय प्रावधान छ त्यसबाट दिने र ल भोट हाले हाल नहाले नहाल यही हो हाम्रो उम्मेदवार र तिमीहरूका अगाडि यिनै हुन् अप्सन विकल्प यो बाहेक छैनन् भनेर जुन उभ्याइदिने क्रम चाहिँ बढ्दै गएको छ नि कतै कतै अब भनौँ न दुइटै तिनटै चारवटै पार्टीहरूले पनि अब धेरै पैसा भएका होइन धेरै यताउति चल्दा फिर्ता त्यो फुर्ती गर्न सक्ने त्यस्ता मान्छेहरू चाहिँ उम्मेदवार उठाइदियो भनेदेखि अब खराब खराब को बिचमा मात्रै उनीहरूले छनौट गर्नु पर्यो भनेदेखि त त्यो त जनताप्रति त अन्याय भयो नि. त्यस कारणले मैले सङ्केत गर्न खोजेको चाहिँ जनता बिचैबाट जनताको भावना अनुसारका मान्छेहरू ल्याउन दलहरूले पनि त्यस्ता मान्छे चाहिँ पिकअप गर्दै हुन्थ्यो अहिलेको यो अभ्यास जो गरिराखेका छन् त्यहाँबाट ल्याइदिए हुन्थ्यो भन्ने चाहिँ मेरो सोचाइ भनाइ हो.
जस्तो अब दलहरूले अहिले हामीले मापदण्ड बनाइरहेका छौँ भनेर केही कुराहरू सार्वजनिक गरेका छन् उनीहरूसँग यदि कुरा गर्दाखेरि अहिले तयारी के गर्नु भएको छ भन्दा होइन हामीले मापदण्ड बनाइरहेछौँ र घोषणा पत्रको तयारी गरिरहेछौँ भन्ने खालको कुराहरू सुनिन्छ. अब यो मापदण्ड चाहिँ कस्तो बन्नुपर्छ अपेक्षा कस्तो गर्न सकिन्छ?
अब यो पाँच वर्षको अनुभवको आधारमा अब विस्तृत रूपमा अध्ययन त मैले गरेका छैन म त्यसमा केही भन्न सक्दिनँ तर पाँच वर्षको अनुभवको आधारमा जुन चाहिँ दलका नेताहरूका काममा पनि पुगिसकेका कुराहरू हुन सक्छन् जुन किसिमले अघिल्लो स्थानीय चुनावमा उम्मेदवारहरू बाँडिए कतिपय ठाउँमा कहिले ठाउँमा असल उम्मेदवारहरू पर्नु भएको छ त्यसमा कुनै कुरै भएन त्यो धेरै पैसा हुने धेरै चल्दा पर्जा देखाउने मान्छेहरूले उम्मेदवारी अथवा टिकट लिएर गएर अनि जनतामाथि चाहिँ कता कता आर्थिक रूपमा अथवा राजनीतिक हिसाबमा चाहिँ शासन गर्ने प्रवृत्ति बढ्दै गएको अनि लोक मर्यादा संस्कार संस्कृति अनि त्यसपछि आचरणका कुराहरू कमजोर हुँदै गएको साधन स्रोतमै मात्रै सबै कुरा साधन स्रोत हो सबै कुरा भौतिक विकास मात्रै हो भौतिक दोहन मात्रै हो भन्ने खालको जुन प्रवृत्ति यो गएको पाँच वर्षमा विभिन्न ठाउँहरूमा मौलाएर गयो राजनीतिक दलहरूले नेताहरूले यो प्रवृत्तिलाई उहाँहरूले अङ्कुश लगाइदिनु पर्यो. यदि मापदण्ड बनाउँदै हुनुहुन्छ भने पार्टीको टिकट असल मान्छेले जनताको भावना जित्ने मान्छेले मान्छे जनताको चाहिँ भोट मात्रै होइन जनताको विश्वास पनि पाउने र त्यो जनताले उसलाई भरोसा पनि गर्न सक्ने त्यो खालको मानिसले टिकट पाउने खालको उहाँहरूले चाहिँ क्राइटेरिया बनाउन सक्नुभयो भने राम्रो हुन्छ. पार्टीको उम्मेदवारीको दुरुपयोग भएको खण्डमा जनताको त बिजोग हुन्छ नै हेर्नुहोस् देशको त बिजोग हुन्छ नै प्रकृतिको वातावरणको त बिजोग भइ नै हाल्दो रहेछ. सब मान्छेले क्रमशः यो लोकतन्त्रप्रति लोकतान्त्रिक पद्धतिप्रति पनि वितृष्णा पैदा हुन खोज्दो रहेछ र विधिको शासन भन्ने कुरा झन् टाढा हुँदै जाँदो रहेछ. समृद्धि भन्ने कुरा र मान्छेहरूको चाहिँ एउटा सुखको जुन र दिगोपन टिकाउपन भन्ने जुन कुरा हुन्छ त्यो चाहिँ धेरै झन्झन टाढा जाँदो रहेछ. त्यस कारणले दलहरूले टिकट दिँदाखेरि उम्मेद्वार खोज्दाखेरि चाहिँ यो प्रवृत्तिलाई उहाँहरूले गएको पाँच वर्षमा देखेको जुन एक खालको विकृति हो त्यो खालको विकृत प्रवृत्तिलाई चाहिँ यसपल्ट नदोहोर्याउनु भयो भनेदेखि धेरैको कल्याण हुन्छ.
जस्तो अब हामीले आगामी चाहिँ निर्वाचनमा उम्मेद्वार कस्तो हुनुपर्ला भनेर कुरा गरिरहँदाखेरि हामीले गर्ने भनेको विगत यो पहिलो स्थानीय तहको निर्वाचनको समीक्षा नै हो. त्यो क्रममा चाहिँ मूल रूपमा पूर्वाधारको विकासको सन्दर्भ, स्थानीय तहले गरेका कामहरूको सन्दर्भको सकारात्मक पाटो एकातिर छँदैछ, अर्कोतिर प्रश्न उठ्ने गरेको चाहिँ खास गरी सामाजिक विकासका सन्दर्भमा, शिक्षा स्वास्थ्य जस्ता विषयमा, अथवा कृषि उद्योग वाणिज्य जस्ता विषयमा जुन चाहिँ स्थानीय तहमा उत्पादनसँग जोडेर गर्न सकिने कामहरूका विषयमा जसरी हुनुपर्ने हो त्यो हुन सकेको पाइयो या पाइएन त्यसलाई कसरी समीक्षा गर्न सकिन्छ, र आगामी दिनमा यी मुद्दाहरू जुन सम्बोधन गर्नुपर्ने हुन्छ त्यसका लागि चाहिँ उम्मेद्वारहरू कस्तो खालको हुनुपर्छ, को हुनुपर्छ भन्दा पनि कस्तो खालको हुनुपर्छ भन्नेमा जोड दिन सकिन्छ त?
तपाईँले एकदमै सही प्रश्न उठाउनुभयो, म त्यही कुराहरूमै जोड गर्न अथवा भन्न गइरहेको हुँ. केही अपवादका 750 करिब स्थानीय सरकारहरूमध्ये केही अपवादले साह्रै राम्रो काम गरेका छन्. उनीहरूले त्यहाँ उनीहरूको जो सायद संयोजन पनि त्यस्तै खालको भयो होला, सही नेतृत्व छानियो पायो होला. तर धेरै स्थानीय सरकारहरू अल्मलिए गएको पाँच वर्षमा अल्मलिए, र माथिबाट सङ्घले प्रदेशले जुन किसिमले उनीहरूलाई मार्गदर्शन गर्न सक्नुपर्थ्यो त्यो पनि गर्न सकेनन्. त्यस कारणले कैयौँ ठाउँमा पाँच वर्ष खेर गएको छ, साधन स्रोत खेर गएको छ, र कैयौँ ठाउँमा पाँच वर्षमा विकासको सट्टा विनाश मात्रै, प्रगतिको सट्टा अधोगतिको यात्रा पनि सुरु भएको छ कैयौँ स्थानीय सरकारहरूमा. त यो सबै कुराहरूलाई ध्यानमा राखेर चाहिँ यो उम्मेद्वार चयनको बारेमा सँगसँगै उम्मेद्वार अघि मैले भने जनताको भावना र साँच्चै नै त्यो अलिकति सद्विचार बोकेको मान्छेलाई नै उम्मेद्वार बनाउनु पर्यो र सही विकल्प अगाडि प्रस्तुत गरौँ दलहरूले भन्ने मैले अघि नै चाहना त्यो व्यक्त गरेँ. तर त्यो मात्रैले पुग्दैन, सही उम्मेद्वार सँगसँगै चुनाव गर्ने प्रक्रिया, चुनावको पद्धति र अनि त्यो सरकारहरूबाट जो स्थानीय सरकारहरू भन्छन् त्यसबाट गरिने अपेक्षा पनि अलिकति सुधार्नुपर्छ राजनीतिक दलहरूले चाहिँ. जस्तो प्रक्रिया भन्न खोजेको के हो भनेदेखि, अब चुनाव हेर्नुहोस् त बिस्तारै बिस्तारै यो जनताको एजेन्डाबाट अरू कसैको एजेन्डा हुँदै गइराखेको जस्तो लाग्छ. जस्तो निर्वाचन आयोगले यति धेरै बजेट माग्छ स्थानीय चुनाव गराउनलाई पनि, किनभने उसको निर्भरता सुरक्षाकर्मीमाथि ज्यादा भयो. अब ऊ जनतातिर उस फर्केर केही भन्दैन. राजनीतिक दलहरूलाई चुनाव गराउन किफायती ढङ्गबाट, स्वच्छ र सफा ढङ्गबाट चुनाव गराउन तपाईँहरूको भूमिका हुन्छ, तपाईँहरूले यस्तो यस्तो काम गर्नुपर्छ, र जस्तो स्थानीय तहमा त्यो शान्ति सुरक्षा कायम गर्ने, मतदाताहरूलाई लाइनमा लगाएर मात्रै मतदान स्थलसम्म पुगाउने, कसैले धाँधली गर्न खोज्यो भने त्यो धाँधली हुन नदिने पद्धति बनाउने काम राजनीतिक दलहरूको पनि हो, आम मतदाताको पनि हो. यो सुरक्षाकर्मीले धान्न सक्ने कुरा होइन भन्ने खालको स्कुलिङ लिएर गएको भएदेखि, विचार लिएर गएको हाम्रो निर्वाचन आयोगको निर्भरता यतापट्टि कम हुन्थ्यो, ऊ सिभिलियनतिर अलिक बढी निर्भर हुन्थ्यो. अब कर्मचारी हेर्नुहोस्, अहिले अब निर्वाचन आयोग कर्मचारीहरू दङ्ग खुसी नै भएको देख्छु, किनभनेदेखि राम्रो भत्ता आदि इत्यादि सबै थोक दिने धेरै ठुलो हामी खर्च गर्छौँ. सबै कुरा हेर्नुहोस्, कर्मचारी, न्यायाधीश, त्यसपछि सुरक्षाकर्मीहरू सबै, र निर्वाचन आयोगका पदाधिकारीहरू सबै निर्वाचनमा उनीहरू विशेष तयारी, एक खालको पर्व जस्तो चाहिँ भएर उहाँहरू यसमा लाग्नुहुन्छ. त ठिक छ, आफैमा त्यो सबै कुरा खराब पनि छैन, तर त्यहाँनिर छुटेको कुरै के छ भने मेरो भूमिका के त आयो एउटा मतदाताको नाताले, मलाई खोइ त त्यहाँनिर संलग्न गराएको यो पाटो, राजनीतिक पाटो, जनपरिचालनको पाटो चाहिँ कमजोर हुँदै गएर त्यो सबै एकमुष्ट ठेक्का चाहिँ राजनीति दलमालाई मात्रै छोडिदिँदै गइएछ. परिणाम के भइरहेछ भने यो चुनाव भनेको कर्मचारीको, पुलिसको, सुरक्षाकर्मीको, अनि त्यसपछि पार्टीहरूको हो, मेरो चाहिँ होइन रहेछ, म चाहिँ यसभन्दा घेराभन्दा बाहिर हुँदो रहेछु, उसको खटन पटनमा मात्रै म हिँड्नु पर्दो रहेछु, यो खालको भावना मान्छेहरूमा विकसित हुन दिनु हुँदैन। किनभने यो देशमा आजभन्दा 50-60 वर्ष अगाडि पनि चुनाव हुन्थ्यो, गाउँका प्रधानहरू चुनिएरै आउँथे, सिन्दुरे जात्रा गरेर मान्छे जान्थे, सरकारको एउटा कर्मचारी गरेर ठेङ्गीमा उभिएर सिङ्गो गाउँ क्षेत्रको चाहिँ चुनाव गराइदिन्थ्यो, र त्यसमा सबै बाँकी व्यवस्थापन चाहिँ स्थानीय मान्छेहरूले, गाउँलेहरूले, मतदाताहरूले आफै गर्थे। त यो पाटोलाई पनि हामीले बिर्सनु हुँदैन। अहिले यो विकृति र विकार र चुनावको नाउँमा हाम्रो राष्ट्रिय ढुकुटीमै जुन किसिमको धेरै ठुलो चाप पर्न थालेको छ, त्यसपछि राजनीतिक दलहरूमा र उम्मेदवार हुनेमा पनि चुनाव खर्च यति ज्यादा बढ्न थाल्यो कि सामान्य असल नियतको मान्छेले त चुनावतिर अब आँटै गर्न नसक्ने भयो, किनभने त्यत्रो चुनाव खर्चमा जुटाउन सक्दिनँ, किनभने त्यो मैले कतै गरी ऋण गरेर खर्च गरेँ भने भोलि मैले अनैतिक ढङ्गबाट त्यो असुल उपर गर्नुपर्छ भनेर असल मान्छेहरू त्यसबाट बाहिर बाहिर टाढा 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 हुँदै जाने र खराब प्रवृत्ति त्यसमा हावी हुँदै जाने क्रम बढाएको छ। यो गएको 5 वर्षमा यो कुरा ठाउँ ठाउँमा प्रष्ट देखिएको छ। त यसलाई कसरी अङ्कुश लगाउने राजनीतिक दलहरूले नि सोच्नुपर्छ पहिला, त्यसपछि अब निर्वाचन आयोग आदि इत्यादि भनेका त यी कर्मचारीका संस्थाहरू हुन्। राजनीतिक दलहरूले यसलाई राजनीतिक बहसमा ल्याउनुपर्छ र तपाईँ हामी जस्ता मिडिया र देख्नेहरूले पनि यो कुरालाई ल्याउनु चाहिँ बढी जरुरी देख्छु म सन्तोषजी।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग, सरकार र दलहरूले आफ्नो ढंगले तयारी अघि बढ़ाइरहेका छन्। दलहरूले मुख्य गरी निर्वाचन घोषणा पत्र तयारी गरिरहेका छन् भने उम्मेद्वार छनौटका लागि आन्तरिक परामर्श, मापदण्ड लगायतको तयारी गरिरहेको जनाएका छन्। आज हामीले मूल रूपमा स्थानीय तहको एउटा कार्यकालको समीक्षा तथा आगामी निर्वाचनमा कस्तो उम्मेद्वारको मापदण्ड हुनुपर्छ भन्ने विषयमा छलफल गरिरहेका छौं। हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहाल। दाहालज्यू, जस्तो अब अहिले विकृतिको कुरा यदि गर्ने हो भने विकृतिका थुप्रै चाङहरू छन्। मूल रूपमा भनौँ न विकास निर्माणका कामहरूमा भएका विकृतिहरूका पनि सन्दर्भहरू छन्। यहाँले भने जस्तो विकासका नाममा भएका विनाशका कुराहरू पनि छन् र महालेखा परीक्षकले त यति धेरै प्रश्नहरू उठाएको छ लेखा प्रणालीलाई लिएर र भनौँ न यो खर्च व्यवस्थापनको कुराहरूमा, अनियमितताको कुराहरूमा यति धेरै प्रश्न यो विगतको 4 वटा आर्थिक वर्षमा उठाइएको छ कि अब यसमा हामी आगामी दिनमा सुधार गरेर जान्छौं भन्ने खालको प्रतिबद्धताहरू राजनीतिक दलबाट आएको छ। त्यो बाहेक थुप्रै त्यहाँ प्रश्नहरू कायमै छन्। अब अर्को सन्दर्भ हेर्ने भने झगडा यति धेरै बढ़ेको छ स्थानीय तहका प्रमुख र उपप्रमुखका बीचमा कि त्यसको मुख्य कारणलाई आर्थिक कारणका रूपमा लिने गरिएको छ। हिजो मात्रै एउटा घटना भयो जहाँ चाहिँ भवन शिलान्यासको सन्दर्भ थियो। एउटा स्थानीय तहको त्यहाँ अध्यक्षले एकातिर भवन शिलान्यास गराउनु भयो अनि अर्को चाहिँ उपाध्यक्षले अर्कोतिर, भनेको यो चाहिँ स्थानीय तहमा थुप्रै खालका समस्याहरू छन्। न्यायिक समितिका समस्या छन्, थुप्रै समस्याहरू छन्, यी छँदैछन्। अब यसलाई सुधार गर्ने भनेको आगामी निर्वाचनको उम्मेद्वारहरूको तय गर्ने सन्दर्भमा या आगामी कार्यकालले हो जुन हिजोका गल्ती कमजोरी सच्याएर अगाडि बढ़ने सन्दर्भमा। अब यसमा चाहिँ के गर्न सकिन्छ? दलहरूले यहाँले भने जस्तो मुख्य भूमिका दलहरूकै हुन्छ र दोस्रो भूमिका मतदाताहरूको हुन्छ। दलहरूले यदि त्यो गर्न सकेनन् भने मतदाताका तर्फबाट अपेक्षा पूरा गर्ने सन्दर्भमा दबाव चाहिँ बढ़ाउनु पर्ने हुन्छ। अब यो कसरी गर्न सकिन्छ?
अब सबैभन्दा पहिला त मैले अघि पनि यही कुरा अलिकति संकेत के गरेँ भनेदेखि राजनीतिक दलहरूकै हातमा छ राजनीति कतातिर डोर्याउने, समाजलाई कसरी कतप पुर्याउने राजनीतिको माध्यमबाट भन्ने कुरा, त्यसकारणले सुरुवात उनीहरूबाटै गरिनुपर्छ। त अलिक स्पष्ट भाषामा भन्ने हो भनेदेखि मैले अघि पनि त्यही कुरा भनेकै कुराहरू दोहोऱ्याउँछु कि उम्मेद्वार कस्तो दिइन्छ एउटा कुरा, र दोस्रो कुरा त्यो उम्मेद्वारबाट के अपेक्षा गरिन्छ। राजनीतिक दलहरूले एउटा कुरामा त प्रश्न हुनु पर्यो कि भए जति सबै चुनाव सबै पर्नु हुँदैन, चुनाव जित्नै त परेन नि त, असल मान्छे पनि दिनु पर्यो, त्यो असल मान्छेले कति भोट ल्याउँदो रहेछ, होइन छट्टुपट्टुहरूलाई मात्रै होइन, पैसा भकारलाई मात्रै उम्मेद्वार बनाउने होइन, असललाई पनि दिने, ठिकै छ त, असलले चुनाव हार्यो भने पनि प्रतिपक्ष त भएर बस्छ नि त त्यहाँ चाहिँ, र जनताको चाहना पनि त्यही रहेछ भने अर्कोपल्ट त सुधार्ने मौका पाउँछ नि। त्यसकारणले सबभन्दा अहम ठाउँ भनेको राजनीतिक दलहरूले उम्मेद्वार चयन गर्दाखेरि हो, उम्मेद्वारको क्राइटेरिया बनाउँदाखेरि हो कि चुनाव जित्नका लागि मात्रै केही न केही न प्रकारले चुनाव जित्नै पर्छ भन्ने अडान उनीहरूले छोड्नुपर्छ। चुनावलाई चुनाव जस्तो हुन दिनको लागि चाहिँ र त्यो उम्मेदवारको क्राइटेरियाहरू तोक्दाखेरि चाहिँ उनीहरूले कमसेकम सिद्धान्त निष्ठ, ठिक छ आफ्नै पार्टीको मान्छेलाई दिने तर सिद्धान्त निष्ठलाई चाहिँ देऊ न, त्यो आफ्नो पार्टीप्रति लोयल भएको मान्छेलाई चाहिँ आफ्नो पार्टीप्रति धेरै ठुलो त्याग गरेको सङ्गठनमा र लगाव भएको मान्छेहरूलाई नि उम्मेदवार दिए, टिकट दिए, उम्मेदवार बनाए भनेदेखि र त्यसबाट अवाञ्छित आकाङ्क्षा प्रतिफल दलहरूले राखेनन् भनेदेखि सुधारको सुरुवात त्यहीँबाट हुन्छ। यहाँ अहिले के भइदियो भने पार्टीभित्र पनि पीडित छन्, त्यहाँ जिन्दगी उनीहरूले पार्टीमा खर्च गरे, जेल लेल उनीहरू बसे, पसिना उनीहरूले बगाउँछन् सङ्गठन, अनि अर्को पैसावाला पढे लेखेको अथवा टाठो बाठो देश विदेश घुमेको के भनेको नानी सट्ट पर्यटकको एउटा टुरिस्ट टाइपको चाहिँ आएर टिकट लिएर हिँडिदिन्छ अथवा विभिन्न नाउँमा, त यो प्रवृत्तिलाई पार्टीहरूले अङ्कुश लगाउनु पर्यो। त्यति मात्रै होइन, जस्तो आज गाउँको स्कुलमा पढाइराखेको छ, उसको पार्टीसँग राम्रो कनेक्सन भयो, भोलि राजीनामा दियो अनि त्यसपछि चुनाव लड्यो, चुनाव जित्यो, यो प्रवृत्तिलाई पनि उनीहरूले रोक लगाउनु पर्छ। ठिक छ, शिक्षकले अथवा कर्मचारीले अथवा अरू कसैले पनि सरकारी जागिर छोडेर चुनावमा हामफाल नपाउँछ, तर कुलिङ पिरियड अनिवार्य राख्नुपर्छ। विकृति त्यहाँबाट पैदा हुन्छ, विकृति रोक्नको लागि कुलिङ पिरियड चाहियो। जस्तो आज राजीनामा गएर भोलि उम्मेदवार हुन दिइनु हुँदैन, त्यसमा कर्मचारीहरूलाई राष्ट्र सेवकहरूलाई चाहिँ होइन, यसले विकृति कन्ट्रोल गर्ने यस्ता विभिन्न उपायहरू हुन सक्छन्, दलहरूले ध्यान दिनुपर्छ।
दाजु यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद, उहाँलाई पनि मौका दिनुभयो।
उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै। अन्तरसम्वादको निर्धारित समय सकिएको छ, हामी सबैलाई बिदा दिनुहोस्। अवस्था, नमस्कार।